The Woman in White by Wilkie Collins. تحریر اور پیشکش سید عرفان علی. www.server555.com. عورت میں صبر اور برداشت کی کس قدر طاقت ہوتی ہے اور آدمی اپنے ارادے سے کیا کچھ حاصل نہیں کر سکتا. میں والٹر ہارٹ رائٹ چونکہ تمام واقعات میں سب سے قریب رہا لہذا ابتدا خود ہی کروں گا. مگر جیسے عدالت میں مختلف گواہ واقعات بیان کرتے ہیں ویسے ہی آگے چل کر مختلف کرداروں کے ساتھ جو واقعات پیش آئے وہ اپنی زبانی بیان کریں گے تاکہ سچائی اور واقعات کی صداقت برقرار رہے. آئیے ابتدا کرتے ہیں والٹر ہارٹ رائٹ سے. عمر 28 سال, ڈرائنگ کا ٹیچر. جولائی کا مہینہ ختم ہونے کو تھا اور پریشان کر دینے والا گرمی کا طویل موسم بھی. میری حالت اتنی اچھی نہ تھی, صحت خراب اور پیسوں کی شدید کمی. آمدنی سے زیادہ خرچ کی وجہ سے اب اگلے دن تنگ دستی سے گزارنے پڑیں گے. لندن کا موسم گرم اور اداس تھا, آسمان پر بادل تھے, رات ہونے کو تھی. ہفتے میں دو دن میں اپنی امی اور بہن کے ساتھ ہیمسٹرڈ میں گزارتا, چنانچہ سوچا کہ وہاں چلنا چاہیے. میرے والد بھی ڈرائنگ ٹیچر تھے مگر چند سال پہلے دنیا سے رخصت ہو گئے. کامیاب انسان تھے جن کی بچائی ہوئی رقم سے گھر کا خرچ اچھا چل رہا تھا. میری تنخواہ بھی معقول تھی مگر اس وقت میرے حالات کچھ خراب تھے. گھر کے دروازے پر ہی میری ملاقات اپنے دوست پروفیسر پیسکا سے ہو گئی. میں امیر گھرانوں میں ڈرائنگ پڑھانے جاتا اور وہ اپنی زبان اٹالین کی تعلیم وہاں دیتے. در حقیقت وہ تھے بھی اٹالین. انہوں نے بتایا کہ ان کا تعلق یونیورسٹی آف پیڈوا سے رہا تھا مگر سیاسی وجوہات کی بنا پر انہیں اپنا ملک چھوڑنا پڑا اور کئی سالوں سے لندن میں زبانوں کے استاد کے طور پر باعزت زندگی گزار رہے تھے. ان کا قد بہت ہی چھوٹا تھا, اس قدر چھوٹا کہ تمام زندگی میں ان سے زیادہ چھوٹے قد کا مجھے کوئی اور نظر نہ آیا تھا. انتہائی بھلے مانس انسان تھے اور لندن کا شکریہ ادا کرتے نہ تھکتے جس نے انہیں پناہ دی اور جہاں انہیں کبھی اجنبی ہونے کا احساس محسوس نہ ہونے دیا گیا. اور اب لندن کے تمام تر طور طریقے اپنانے کی بھرپور کوشش کرتے اگرچہ بعض اوقات یہ مشاغل ان کے لیے نقصان دہ بھی ثابت ہوتے. پیسکا کے پرجوش انداز سے محسوس ہو رہا تھا کہ وہ کچھ کہنا چاہتے ہیں, کوئی اہم خبر دینا چاہتے ہیں. ماں نے کہا, والٹر اگر تم کچھ دیر اور نہ آتے تو نہ جانے کیا ہو جاتا. مسٹر پیسکا کوئی اہم خبر لائے ہیں جو صرف تمہیں بتانا چاہتے ہیں. پیسکا نے کہنا شروع کیا, پیارے دوستو, والٹر نے مجھے ایک مرتبہ ڈوبنے سے بچایا. میں اس کا قرض دار تھا اور خواہش تھی کہ اس کے لیے کچھ کروں. لندن کے جن امیر گھروں میں میں اٹالین کی تعلیم دیتا ہوں ان میں پورٹ لینڈ بھی شامل ہے. صحت مند ماں باپ اور ان کی تین خوبصورت اور صحت مند بیٹیاں. میں ان پیاری بچیوں کو ڈینٹے پڑھاتا ہوں مگر ان کے ننھے دماغ ڈینٹے کو سمجھنے سے انکار کر دیتے ہیں. وقت کے ساتھ سمجھ لیں گی. آج میں انہیں پڑھا رہا تھا کہ ان کے والد نے کہا کہ میرے دوست نے خط لکھا ہے, اسے ڈرائنگ ماسٹر کی ضرورت ہے. میں نے تمہارا نام تجویز کر دیا, تمہاری خوب تعریفیں کی, اب وہاں جانے کی تیاری کرو. میں نے پہلے تو اعتراض کیا مگر ماں بہن اور پیسکا کے سمجھانے پر وہاں جانے کے لیے راضی ہو گیا. نئی نوکری کمبرلینڈ میں واقع امیر گھر جس کا نام لیمبرج ہاؤس تھا میں ملی تھی. مسٹر فریڈرک فیئرلی وہاں کے مالک تھے. مجھے وہاں موجود دو لڑکیوں کو پینٹنگ کی تعلیم دینا تھی اور باقی وقت میں وہاں موجود بہت سی پینٹنگز کی دیکھ بھال کرنا تھی جو خراب ہو رہی تھیں. چار ماہ وہاں کام کرنا تھا. کمبرلینڈ جانے سے پہلے میں امی اور بہن سے ملنے گھر آیا اور تقریباً آدھی رات کو دوبارہ لندن کی طرف پیدل سفر شروع کیا. رات کی تنہائی, خاموش ماحول, چاندنی میں نہایا ہوا میں اس چوراہے میں پہنچا جہاں سے ایک سڑک ہیمسٹرڈ کی طرف جاتی تھی اور دوسری سڑکیں فنچلی, ویسٹ اینڈ اور لندن کی جانب. میں لندن کی سڑک پر سست قدم چلتا رہا, کمبرلینڈ اور وہاں کی لڑکیوں کے بارے میں سوچ رہا تھا کہ اچانک جسم میں خوف کی لہر پھیل گئی جیسے خون جم گیا ہو. अचानक किसी ने एक हाथ नरमी से कंधे में रख दिया था। मैंने अपनी छड़ी पर गिरफ्त मजबूत की और मुड़कर देखा। आधी रात का वक्त, चांद की रोशनी में सड़क के दरमियान एक अकेली औरत मौजूद थी। न जाने आसमान से उतरी थी या जमीन से निकली थी, क्योंकि कुछ देर पहले तो सड़क खाली थी। उसने सर से पैर तक सफेद कपड़े पहने हुए थे। मैं वाकई घबरा गया था। इससे पहले कि पूछता कि वो क्या चाहती है, वो खुद ही बोली, क्या ये सड़क लंदन को जाती है? रात के 1 बजे के करीब अकेली सड़क पर एक औरत लंदन का रास्ता पूछ रही थी। आंखें वहशतनाक हद तक खुली हुई, लरसते होंठ, शक्ल से बीमार लग रही थी। कुछ उदास और कुछ शक करते हुए अंदाज के साथ, मगर बात इत्मीनान से कर रही थी। मैं मुसलसल उसके मुतालिक अंदाजे लगा रहा था। ये कौन थी अंधेरी रात में अकेली? मगर कोई अंदाजा ना लगा सका। क्या आपने मेरी आवाज सुनी? मैंने पूछा था, क्या ये सड़क लंदन की तरफ जा रही है? जी हाँ, बिल्कुल, ये लंदन की तरफ जा रही है, सेंट जॉन्स वुड और द रीजेंट पार्क लंदन की तरफ। माफ कीजिए, मैं आपको अचानक यहाँ देखकर परेशान हो गया था, बल्कि अब भी हैरान हूँ। ना ना, आप मुझे गलत ख्याल ना करें, ना मैंने आपको परेशान किया है, ना करने का इरादा रखती हूँ। मैं तो खुद मजबूर और बदकिस्मत औरत हूँ जिससे आधी रात को बाहर निकलना पड़ा। नहीं, बिल्कुल नहीं, मैं आप पर शक बिल्कुल नहीं कर रहा, बल्कि ख्वाहिश है कि आपकी मदद करूं। दरअसल सड़क खाली थी, फिर अचानक आप नजर आईं तो मैं परेशान हो गया। वो मुड़ी और हैम्स्टर्ड और लंदन के दौराहे की तरफ इशारा किया। मैं वहां झाड़ियों में छुपी हुई थी, आपको छुपकर देखती रही और अंदाजा लगाया कि आप अच्छे और शरीफ इंसान हैं। फिर आपके पीछे आई और आपके कंधे पर हाथ रखा। औरत की परेशानी से मेरे दिल में उसके लिए हमदर्दी पैदा हो रही थी। ख्वाहिश थी कि उसकी मदद करूं। आपको अगर बुरा महसूस हो या आप ना बताना चाहें कि आप किन हालात में यहां आईं, तो ना बताएं। हाँ, अगर मैं आपकी कोई मदद कर सकता हूं तो बिला झिझक कहें। आपका बहुत शुक्रिया, मैं सिर्फ एक मर्तबा पहले लंदन गई थी, इसलिए रास्ते का इल्म नहीं। मुझे बता दें कि घोड़ा गाड़ी कहां से मिल सकती है? लंदन में मेरी एक सहेली है, वो मुझे देखकर खुश होगी। मैं हैरान था कि क्या करूं। क्या आपकी सहेली रात के इस वक्त आपको देखकर खुश होगी? क्या आपको वाकई यकीन है? हाँ, मुकम्मल यकीन। वादा करें कि आप रास्ता बताकर मजीद मुझसे मेरे बारे में कुछ नहीं पूछेंगे और मुझे मेरे हाल पर छोड़ देंगे। उसने तीसरी मर्तबा ये बात कही थी। ठीक है, मैंने कहा, और हम दोनों लंदन की जानिब कदम बढ़ाने लगे। मैं उस पुरिसरार औरत के साथ चल रहा था जिसके नाम, करैक्टर, माजी और इरादों के बारे में मुझे कुछ इल्म ना था। थोड़ी देर बाद वो खुद ही बोली, क्या आप लंदन में बहुत से लोगों को जानते हैं? क्या उनमें बहुत से अमीर लोग भी हैं? हाँ, कुछ उमरा मेरे वाकिफकार हैं। मुझे उन अमीर लोगों के नाम बताएं। मैंने नाम बता दिए। शुक्र है आप उसे नहीं जानते। क्या आप खुद भी बहुत अमीर हैं? नहीं। शुक्र है, मैं आप पर एतबार कर सकती हूँ। मुझे अफसोस है कि आप अमीरों से नाराज हैं। यकीनन उन्होंने आपके साथ कोई ज्यादती की होगी। इस बारे में मुझसे बात ना करें, मेरे साथ बहुत जुल्म किया गया है, मगर मेरी हालत ऐसी नहीं कि इस बारे में बात करूं। आधा घंटा गुजर गया, हम चलते रहे। फिर वो बोली, आप लंदन में रहते हैं? हाँ, मगर मैं कल दूसरी जगह जा रहा हूँ, कम्बरलैंड। उसने भी दोहराया, कम्बरलैंड? काश मैं दोबारा वहां जा सकती। मैं बचपन में वहां रहती थी, लिम्ब्रिज हाउस में। मिस्टर फेयरली और उनकी बीवी मुझसे कितनी मोहब्बत करती थी, मगर वो दोनों मर गए। अब न जाने वहां कौन रहता होगा, मगर मैं उससे भी मोहब्बत करूंगी, क्योंकि वहां से मुझे मोहब्बत मिली थी। मैं उसकी ये बात सुनकर हैरान था, क्योंकि जिस जगह का वो जिक्र कर रही थी, वहां मैं नौकरी के लिए जा रहा था। कुछ देर बाद घोड़ा गाड़ी मिल गई। उसने मुझे मेरा वादा याद कराया, मेरे हाथ को प्यार किया और घोड़ा गाड़ी में बैठकर चली गई। वुमेन इन वाइट जा चुकी थी। 10 मिनट तक मैं वहां खड़ा रहा, हैरान परेशान, चंद कदम बढ़ाता फिर रुक जाता। जब मैं रीजेंट्स पार्क के करीब पहुंचा तो एक घोड़ा गाड़ी तेजी से करीब से गुजरी। उसमें सवार आदमी ने एक पुलिस वाले से पूछा, क्या आपने किसी औरत को यहां से जाते देखा है, सफेद कपड़े पहने हुए? उसे मेरे अस्पताल में दाखिल कराया गया था, मगर वहां से भाग गई है। हम उसे तलाश कर रहे हैं। दूसरे दिन मैं लिम्ब्रिज हाउस पहुंच गया। मिस्टर फ्रेडरिक की दोनों भतीजियों से मुलाकात हुई। एक का नाम मैरियन था, जबकि दूसरी लॉरा थी। ये सोतेली बहनें थीं। माँ ने दो शादियां की। लॉरा का बाप इंतहाई अमीर, जबकि मैरियन का गरीब इंसान था। फिर लॉरा का बाप फिलिप और माँ दोनों दुनिया से रुखसत हुए, और फिलिप के भाई फेयरली ने घर की देखभाल का इंतजाम संभाला, मगर हमेशा महसूस किया कि वो बीमार है। मैरियन अकलमंद और लॉरा बेहद खूबसूरत थी, और तमाम जायदाद की मालिक भी लॉरा ही थी। मैंने मैरियन को बताया कि किस तरह सफेद कपड़ों में मलबूस औरत मिली और उसने इस जगह का जिक्र किया। हाँ, ऐसा मुमकिन है। मेरी अम्मी जब शादी के बाद यहाँ आईं तो स्कूल खोला, बहुत सी बच्चियाँ यहाँ पढ़ती थीं। आप किसी से इस बात का तذکرہ ना करें, मैं उनके पुराने खतूत को पढ़कर उस औरत के बारे में पता चलाने की कोशिश करूंगी। मिस्टर फ्रेडरिक से मेरी मुलाकात हुई। उनकी नादिर अशिया और पेंटिंग्स को देखा, मगर उनसे मिलकर खुशी ना हुई। मैरियन ने बताया कि माँ के लिखे गए खतूत से वुमेन इन वाइट के बारे में पता चला है। वो स्कूल में पढ़ने आती थी। माँ ने उसे लॉरा के पुराने सफेद कपड़े दिए। वो माँ से इस कदर खुश थी कि कहा कि मैं हमेशा सफेद कपड़े पहनूंगी ताकि आपकी याद हमेशा मेरे साथ रहे। माँ ने खतों में ये भी लिखा है कि वो बच्ची जिसका नाम एन कैथरिक है, नाकाबले यकीन हद तक लॉरा से मुशाबहत रखती है, इसीलिए उससे बेहद मोहब्बत करने लगी हैं। हाँ, थोड़ा बहुत फर्क है, लॉरा ज्यादा खूबसूरत है। जब वक्त अच्छा होता है तो तेजी से गुजरता है। मैं लिम्ब्रिज हाउस में बेहद खुश था। हाँ, एक परेशानी थी। मासूम और खूबसूरत लॉरा मुझे अच्छी लगने लगी थी। एक गरीब ड्राइंग टीचर किस तरह इतनी खूबसूरत और अमीर लड़की से मोहब्बत कर सकता था। दिन गुजरते रहे। एक रोज मैरियन ने मुझे कहा कि उसे इल्म है कि मैं लॉरा से मोहब्बत करता हूँ। मैं अच्छा इंसान हूँ, मगर लॉरा के बाप ने मरते हुए ख्वाहिश की थी कि उसकी शादी पर्सीवल ग्लाइड से हो। वो हैम्पशायर में रहता है, बहुत ही अमीर आदमी है, वो यहाँ आ रहा है। अगरचे लॉरा उससे मोहब्बत नहीं करती, मगर शादी के बाद शायद करने लगे। ये खबर मेरे लिए नाकाबले बर्दाश्त थी। दूसरे दिन मैरियन ने बताया कि किसी ने लॉरा को खत लिखा है और उसे मना किया है कि वो पर्सीवल ग्लाइड से शादी ना करे। खत में उसने लिखा है कि वो हमारी मरहूम माँ की सहेली है। मैरियन और मैंने लोगों से ऐसी औरत के बारे में पता किया, मगर कुछ इल्म ना हो सका। हाँ, एक बच्चे ने बताया कि उसने कब्रिस्तान में सफेद रंग का भूत देखा है। कब्रिस्तान गए जहाँ मिस फेयरली की कब्र को साफ किया गया था। कब्रिस्तान में छुपकर मैं काफी देर तक बैठा रहा। फिर वहाँ वही औरत दिखाई दी जो सफेद कपड़ों में मुझे रात के वक्त अकेली सड़क में मिली थी। पहले तो वो मुझे देखकर घबरा गई, फिर बोली, मैंने हमेशा मिस फेयरली की माँ की तरह इज्जत की, उन्होंने मुझे बहुत मोहब्बत दी थी। मैंने उसे बताया कि मैं जानता हूँ कि आपने ही लॉरा को खत लिखा जिसमें पर्सीवल ग्लाइड की बुराइयां थीं। वो घबरा गई। उसे डर था कि पर्सीवल ग्लाइड, जिसने पहले उसे अस्पताल में दाखिल करवाया, दोबारा वहां भिजवा देगा। फिर अपनी सहेली जिसके साथ वो रह रही थी और वहां आई थी के साथ वहां से चली गई। मैं घर वापस आया और मैरियन को तमाम बातें बताई। न जाने पर्सीवल ग्लाइड ने इस लड़की से क्या बुराई की कि वो उससे इतनी नफरत करती है। फिर अपने खर्चे पर हॉस्पिटल में उसे हमेशा के लिए दाखिल क्यों करवा दिया? खर्चा क्यों बर्दाश्त कर रहा है? वकील मिस्टर गिलमोर भी वहां पहुंच गए। उन्होंने शादी के सिलसिले में जायदाद के कागजात तैयार करने थे। उन्हें वो खत दिखाया गया जो पर्सीवल ग्लाइड के खिलाफ वसूल हुआ था। वकील ने मशवरा दिया कि इसकी कॉपी पर्सीवल ग्लाइड को भेजनी चाहिए ताकि वो अपनी सफाई पेश कर सकें। ऐसा ही किया गया। मैंने जिस जगह इतना अच्छा वक्त बसर किया था, जिंदगी की पहली मोहब्बत की थी, अब वो जगह बहुत उदास लग रही थी। लॉरा की शादी होने वाली थी। मेरे दिल की अजीब हालत थी। मैं विंसेंट गिलमोर हूँ। फेयरली खानदान की वकालत 30 साल से कर रहा हूँ। اور مسٹر ہارٹ رائٹ کے کہنے پر اب کچھ باتیں اور واقعات میں بیان کروں گا، کیونکہ مسٹر ہارٹ رائٹ تو وہاں سے چلے گئے تھے مگر میں لمبرج میں موجود رہا، سر پرسیول کلائٹ ابھی وہاں نہیں آئے تھے۔ مس لورا اور پرسیول کلائٹ کی شادی کے کاغذات اور جائیداد کے مسائل کا جائزہ لینا میرا مقصد تھا۔ مسٹر فیرلی اب تک اپنے آپ کو بیمار تصور کر رہے تھے۔ میری ملاقات مسٹر ہارٹ رائٹ سے ہوئی اور انہیں اچھا انسان پایا۔ مس لورا کو دیکھا، ان کی والدہ کی یاد آئی۔ دونوں کی عادات بے حد ملتی جلتی تھیں مگر گھر کا ماحول اداس تھا۔ ہر انسان چپ چپ اور اپنے کمرے میں بند تھا۔ مسٹر فیرلی سے ملاقات ہوئی، انہوں نے وہی پرانی باتیں کی، اپنی بیماری کی، اپنے مشاغل کی، اور جب میں نے وہ بات شروع کی جس کے لیے میں وہاں آیا تھا تو انہوں نے آنکھیں بند کرتے ہوئے کہا کہ آپ مجھے اپسٹ کر رہے ہیں۔ مگر میں بار بار شادی کے معاملات اور قانونی پہلوؤں پر آتا اور محسوس کیا کہ وہ اس شادی کو دماغی طور پر قبول کر چکے ہیں۔ ان کے نزدیک ہر صورت میں یہ شادی ہونی چاہیے تھی، کیونکہ یہ لورا کے والد اور ان کی مرضی سے ہو رہی تھی اور ہر لحاظ سے درست تھی۔ میں نے محسوس کر لیا کہ وہ بطور سرپرست اپنی ذمہ داری درست طریقے سے ادا نہیں کر رہے۔ مسٹر پرسیول گلائڈ بھی وہاں آ گئے مگر یہ بات صاف تھی کہ مس لورا ان سے محبت نہیں کرتی اور مجبوری سے شادی کر رہی ہیں۔ سر پرسیول گلائڈ نے بتایا کہ این کی ماں ان کے گھر ملازمہ تھی۔ ان کی بچی این دماغی طور پر کمزور تھی، باپ پہلے ہی اسے چھوڑ چکا تھا اور بے حد غربت تھی، تو ان کی مدد کی اور بچی کو اپنے خرچے پر دماغی ہسپتال میں داخل کروا دیا اور خرچہ خود برداشت کیا۔ وہاں داخلے کو بچی نے ناپسند کیا اور نفرت کرنی شروع کر دی۔ پرسیول گلائڈ نے کہا کہ آپ ہاسپٹل، ڈاکٹروں اور این کی ماں سے میری باتوں کی تصدیق کر سکتے ہیں۔ ایسا ہی کیا گیا اور سب نے اس بات کی تصدیق کی۔ لورا اب بھی اداس تھی اور مسٹر گلمور نے تو اس سے یہاں تک پوچھ لیا کہ اگر وہ شادی نہیں کرنا چاہتی تو منع کر سکتی ہے، مگر اس لڑکی کی عادت وعدہ نبھانے کی تھی اور خیال کرتی تھی کہ باپ نے جو بات کہہ دی تھی اسے ضرور پورا ہونا چاہیے۔ مسٹر ہارٹ رائٹ وہاں سے چلے گئے۔ میں نے لورا کو آگاہ کیا کہ کس طرح شادی کے بعد جائیداد کے حصے دار ان کے شوہر ہو جائیں گے اور وفات کی صورت میں شوہر ہی جائیداد کے مالک ہوں گے۔ وہ پریشان لگ رہی تھی مگر شادی کے لیے پھر بھی تیار۔ اس نے کہا کہ وہ چاہتی ہے کہ میرین شادی کے بعد بھی اس کے ساتھ ہی رہے۔ میں نے شادی کے سلسلے میں جائیداد کے کاغذات تیار کر دیے مگر دل میں خدشات محسوس کیے اور مس لارا کے حق میں کچھ باتیں شامل کرنے کی کوشش کی جو پرسیول گلائٹ نے ماننے سے انکار کر دی۔ اس سلسلے میں میں دوبارہ لمبرج ہاؤس گیا مگر مسٹر فیلی نے کہا کہ پرسیول کی باتیں مان لی جائیں۔ عجیب حالات تھے۔ اسی دوران مسٹر ہارٹ رائٹ سے بھی ملاقات ہوئی۔ انہوں نے بتایا کہ وہ بیمار رہے اور اب کافی کمزور بھی نظر آ رہے تھے۔ آئیے اب چند اوراق مس میرین کی ڈائری سے لیتے ہیں۔ آج صبح ہمارے وکیل مسٹر گلمور یہاں سے چلے گئے۔ انہیں اندازہ ہو چکا تھا کہ لورا یہ شادی خوشی سے نہیں کر رہی، مگر ہم نے لورا کی ڈپریشن کی اصل وجہ یا راز ان سے چھپائے رکھا۔ میں لورا کے کمرے میں گئی۔ بچپن سے لورا ہمیشہ میرے ساتھ رہی تھی اور ہم دونوں ایک دوسرے کے بہترین دوست اور رازدان تھے۔ وہ پریشانی کی حالت میں کمرے میں ٹہل رہی تھی، کہنے لگی، میرین اب میں اسے مزید برداشت نہیں کر سکتی، میں آج اس بات کا فیصلہ کروں گی۔ وہ بیچارہ مجھ سے محبت کرتا رہا اور روتا رہا اور میں ہمت نہ کر سکی کہ کوئی فیصلہ کروں۔ اپنے مرحوم والد کے کہنے کے مطابق میں شادی سے انکار نہیں کر سکتی، مگر پرسیول کو سچ سچ تمام باتیں اپنی زبان سے بتا دوں گی، شاید وہ شادی سے خود ہی انکار کر دے۔ اگرچہ میری عزت میں کمی آئے گی مگر میں کسی کو دھوکہ نہیں دے سکتی۔ ایک وہ ہے جسے میرے والد نے میرے لیے پسند کیا اور دوسرے کو خود میں نے۔ میں حیران تھی، زندگی میں پہلی مرتبہ اس نے میری طرح جرأت کا مظاہرہ کیا تھا اور میں پریشان تھی۔ اس کا دل کتنا معصوم اور پاکیزہ تھا۔ تم مجھ سے ناراض تو نہیں میرین؟ وہ بولی۔ میرے آنسو بہت کم اور مشکل سے نکلتے تھے مگر اس وقت محسوس ہو رہا تھا کہ میں رو دوں گی۔ کچھ دن بعد اس نے سر پرسیول سے بات کہہ ہی ڈالی۔ اس نے کہا کہ میرے والد نے ہمیشہ خلوص کے ساتھ میرے لیے بہترین فیصلے کیے، مگر میرے لیے یہ ممکن نہیں کہ شادی کے بعد آپ سے محبت کروں۔ وہ رو رہی تھی۔ پرسیول پتہ نہیں غصے میں تھا یا غم کی حالت میں۔ میں اگر کسی سے محبت کرتی تھی تو وہ دور جا چکا ہے۔ میری خواہش ہے کہ اب کبھی بھی شادی نہ کروں، وہ بولتی رہی۔ پرسیول بولا، آپ کی باتیں سن کر میرے دل میں آپ کی عزت اور قدر مزید بڑھ گئی ہے۔ اس نے شادی کرنے کا مکمل ارادہ ظاہر کر دیا۔ ہر صورت میں، وہ چلا گیا۔ لورا اٹھی اور اپنی پینٹنگز کو الماری میں بند کیا اور بولی، ٹھیک ہے، اب میں ان تمام چیزوں سے دور جانا چاہتی ہوں جو مجھے ہارٹ رائٹ کی یاد دلائیں۔ ایک تصویر کو پیار کیا، میں اسے خدا حافظ کہہ رہی ہوں آخری مرتبہ۔ آئندہ کبھی اس کا خط آئے اور میرے بارے میں پوچھے تو کہنا کہ میں خوش ہوں، شاندار زندگی گزار رہی ہوں۔ اسے پریشان نہ ہونے دینا میرین، اور اگر میں مر جاؤں تو یہ کتاب اسے دے دینا جس میں میرے بال موجود ہیں، جو اس کے پاس میری نشانی کے طور پر ہمیشہ موجود رہیں گے۔ اور ہاں، میرے مرنے کے بعد اسے بتا دینا کہ میں اس سے محبت کرتی تھی، بہت محبت۔ میں بھی جانتی تھی کہ ہارٹ رائٹ بھی اچھا انسان ہے اور میری بہن سے بہت محبت کرتا ہے۔ ہارٹ رائٹ وہ انسان تھا جسے میں نے لورا کے بعد اس کی اچھی عادات کی وجہ سے بے حد پسند کیا، اور اب اس کے لیے کچھ کرنا چاہتی تھی۔ اپنے چند جاننے والوں کو لکھا کہ ہارٹ رائٹ کے لیے ملازمت کا بندوبست کریں۔ جب سے وہ گیا تھا، ہمیشہ اس کا درد میں محسوس کرتی اور اس کے لیے میری عزت بہت بڑھ چکی تھی۔ میری درخواست پر ہارٹ رائٹ کو بیرون ملک اچھی نوکری مل گئی۔ اسی دوران جائیداد کے بارے میں پرسیول کی طرف سے کچھ مطالبات آئے۔ میں نے انکل سے اس بارے میں بات کی تو وہ بولے، پرسیول کی بات مان لینی چاہیے۔ میں نے لورا کو بلایا تو وہ بولی، میری وجہ سے انکل کو بہت تکالیف اٹھانا پڑی ہیں۔ اب وہ اور پرسیول جو کچھ کہہ رہے ہیں وہ مجھے منظور ہے، میری وجہ سے یہ لوگ مزید پریشان نہ ہوں۔ لورا کی شادی کو 6 ماہ گزر گئے۔ ہم سب لوگ بلیک واٹر پارک، جہاں پرسیول کی رہائش تھی، شفٹ ہو چکے تھے۔ یہ بہت اداس جگہ تھی۔ لورا بھی یہاں پہ بے حد اداس تھی۔ اب لورا نے مجھ سے بھی باتیں کرنا کم کر دی تھیں۔ پرسیول کا رویہ اس کے ساتھ اچھا نہ تھا۔ پرسیول کے رشتہ دار وہاں آتے مگر وہ بھی مشکوک تھے۔ ان میں سے ایک کاؤنٹ فوسکو اور اس کی بیوی تھے، ان کا تعلق اٹلی سے تھا۔ ہر نئے دن کے ساتھ پرسیول کا رویہ خراب سے خراب تر ہو رہا تھا۔ ایک دن اس نے لورا سے زبردستی جائیداد کے کاغذات پر دستخط کروانے کی کوشش کی۔ لورا نے اسے صاف کہہ دیا کہ وہ انہیں پڑھے بغیر دستخط نہیں کر سکتی۔ میں نے بھی لورا کی حمایت کی، جس پر میری بے عزتی کی گئی۔ کاؤنٹ فوسکو نے بات ختم کروا دی۔ پرسیول نے باہر جانے سے پہلے لورا کو تانا دیا کہ اس کے ہارٹ رائٹ سے غلط تعلقات تھے۔ بعد میں میں نے سنا کہ کاؤنٹ فوسکو پرسیول سے ملا ہوا ہے اور چپکے سے اسے کہہ رہا ہے کہ عقل سے کام لو اور مطلب نکالو۔ لورا نے بعد میں مجھے بتایا کہ ہارٹ رائٹ کے لیے اس کے دل میں محبت بہت بڑھ چکی ہے، کیونکہ پرسیول پہلے ہی کہہ چکا ہے کہ اس نے مجھ جیسی لڑکی سے، جو کسی اور کو چاہتی ہے، صرف دولت کی خاطر شادی کی ہے، اور یہ دولت وہ مجھ سے ضرور حاصل کر لے گا۔ یہ بات سن کر میں بہت پریشان ہو گئی۔ ہارٹ رائٹ کو میں نے باہر کے ملک نوکری دلوائی، اور اب دو محبت کرنے والے کتنی پریشانی میں تھے، اور لالچی پرسیول میری پیاری لورا کو تنگ کر رہا تھا۔ ایک نئی بات ہوئی۔ این کی ملاقات لورا سے ہوئی، جس نے بتایا کہ دراصل اسے پرسیول کا ایک راز معلوم ہے جو اس کے بہت خلاف جاتا ہے، اور اسی راز کو بچانے کی خاطر اس نے این کو ہسپتال میں داخل کروا دیا۔ وہ ہماری امی سے اتنا پیار کرتی تھی کہ اس کی خواہش تھی کہ جلد از جلد مر جائے اور میری امی کی قبر کے ساتھ دفن ہو۔ ان کی محبت کا اس کے علاوہ اور بدلہ دیتی بھی تو کیا دیتی۔ لورا سے باتیں کرتے ہوئے اس نے محسوس کیا کہ کوئی قریب ہے اور وہاں سے بھاگ گئی۔ دوسرے دن لورا اسی جگہ دوبارہ گئی تو وہاں این کا رخا ملا، جس میں اس نے بتایا کہ کاؤنٹ فوسکو نے اس کا پیچھا کیا، اسی لیے وہ وہاں نہیں آئی۔ پرسیول بھی وہاں آ گیا، جو سخت غصے میں تھا، اور بولا کہ لورا اسے سچ سچ بتا دے کہ این نے اسے کیا بتایا ہے۔ این نے اب تک کچھ بتایا ہی نہیں تھا، مگر پرسیول نے یقین نہ کیا اور لورا کو مارا بھی، پھر اس کی باہر جانے پر پابندی لگا دی۔ मैं भी उससे नहीं मिल सकती थी। मुझे भी कमरे में बंद करने की धमकी दी गई। काउंट फॉस्को और उसकी बीवी ने मेरी मदद की, मेरे हक में बोले, मगर मैं समझ चुकी थी कि दरअसल वो साजिश कर रहे थे। बुरा वक्त इसी को कहते हैं, ना कोई करीबी रिश्तेदार ना दोस्त। एक अंकल, वो भी बीमार और कुव्वते फैसला से महरूम, एक मोहब्बत करने वाला मगर मुल्क से बाहर, और लौरा का शोहर और रिश्तेदार हमारे खिलाफ। मैंने छुपकर पर्सिवल और काउंट फॉस्को की बातें सुनी। दरअसल वो बहुत ज्यादा मकरूज थे और उन्हें रकम की बहुत जरूरत थी, और इसीलिए लौरा से हर सूरत में रकम लेना चाहते थे, चाहे इसके लिए उन्हें लौरा की जान ही क्यों ना लेनी पड़े। मैं सख्त परेशान थी और इसी डिप्रेशन की हालत में बीमार हो गई। तीमारदारी के दौरान काउंट फॉस्को उस डायरी को पढ़ता रहा और लुत्फ़अंदोज़ होता रहा कि किस तरह तमाम मुशाहिदात और खुद उसकी ज़ात को भरपूर तरीके से मैरियन ने डायरी में लिखा है। ब्लैक वाटर पार्क की मुलाजमा ने इस बात की निशानदेही की कि मैरियन की बीमारी का असर लौरा ने इतना ज्यादा लिया कि वो भी बीमार हो गई, जबकि पर्सिवल ने इरादा जाहिर किया कि वो खुद पेरिस जाएगा और उसकी बीवी और मैरियन कुछ अरसे के लिए अपने अंकल के पास चली जाएंगी, और काउंट फॉस्को और उसकी बीवी अपने नए घर लंदन में रहेंगे। तमाम नौकरों को भी वहां से भेज दिया जाएगा। काउंट फॉस्को और पर्सिवल मशकूक तरीके से मुलाकातें और छुपकर बातें करते रहे। वो कोई साजिश तैयार कर रहे थे। फिर एक रोज पता चला कि काउंट और उसकी बीवी लंदन चले गए हैं। लौरा को बताया गया कि मैरियन भी उनके साथ लंदन चली गई है, जहां से वो अपने अंकल के पास चली जाएगी। मगर लौरा जानती थी कि ये मुमकिन नहीं कि उसकी बहन उसे मिले बगैर चली जाए। लौरा की ख्वाहिश थी कि वो अभी अपनी बहन के पास चली जाए। दूसरे दिन वो लंदन चली गई तो पर्सिवल ने मुलाजमा से कहा कि मैरियन घर में ही है, और लौरा को वहां से भेजने के लिए उससे झूठ बोलना जरूरी था। मुलाजमा को बहुत गुस्सा आया और उसने सोचा कि मैरियन के तंदुरुस्त होने पर पर्सिवल जैसे झूठे और साजिशी इंसान के घर से नौकरी छोड़ देगी। फिर पर्सिवल भी कहीं और चला गया। आइए देखते हैं कि काउंट फॉस्को के घर में क्या हुआ। उसकी मुलाजमा बता रही है कि लंदन में काउंट के घर में मिस लौरा आई, मगर वो बेहद बीमार लग रही थी। डॉक्टर ने उसे चेक किया और बताया कि ये तो जल्द ही मर जाएगी, और दूसरे दिन वो वाकई मर गई। पता चला कि पर्सिवल मुल्क से बाहर है, लिहाजा काउंट ने कफन दफन का बंदोबस्त किया और लौरा को उसकी माँ के करीब दफन कर दिया गया। डॉक्टर ने डेथ सर्टिफिकेट में लिखा कि मिस लौरा दिल की बीमारी से मर गईं। कब्र पर भी मिस लौरा का नाम लिखा गया था। अब दोबारा वॉल्टर हार्टराइट कह रहा है कि जब मैं दोबारा लंदन आया तो मालूम हुआ कि मेरी मोहब्बत अब दुनिया में नहीं रही। मैं उसकी कब्र पर गया, मगर करीब ही दो औरतें मौजूद थीं। एक मैरियन थी। दूसरी औरत कौन थी? मेरे लिए नाकाबिले यकीन बात थी कि दूसरी औरत लौरा थी। दोनों ने कहा कि यहाँ उनके लिए खतरा हो सकता है, दुश्मन उनके पीछे हैं। मैरियन ने मुझे बताया कि जब उसे इल्म हुआ कि उसकी प्यारी बहन मर चुकी है तो कई हफ्ते सदमे और बीमारी की हालत में रही। फिर वकील के दोस्त से मिली, लिमरिज गई, वहां कुछ अरसे ठहरी। पता चला कि काउंट फॉस्को ने एन को दोबारा अस्पताल में दाखिल करवा दिया है। मैरियन वहां उससे मिलने गई और फौरन पता चल गया कि ये तो उसकी प्यारी बहन लौरा है, जबकि एन को लौरा समझते हुए उसके मरने के बाद दफना दिया गया था, और उसकी प्यारी बहन को एन समझते हुए वहां भेज दिया गया। लौरा ने बताया कि जब मैं लंदन पहुंची तो काउंट फॉस्को ने झूठ बोला कि मैरियन घर में ही है, जहां वो नहीं थी। शरबत में बेहोशी की दवा थी जिसे पीकर लौरा बेहोश हो गई। होश आया तो चुपके से वहां से फरार होकर दूसरी जगह चली गई। ज़हनी तौर पर दुरुस्त ना थी, और जब सोचने समझने के काबिल हुई तो अस्पताल में मौजूद थी, जहां सब एन के नाम से उसे बुला रहे थे और मजाक उड़ाते कि तुम लौरा नहीं, लौरा तो मर चुकी है। हॉस्पिटल की नर्स को रकम देकर लौरा को वहां से मैरियन निकाल कर ले गई, मगर अंकल या कोई दूसरा उसे लौरा मारने के लिए तैयार ना था। चुनाचे वहां से लंदन जाने का इरादा किया और आखिरी मरतबा अपनी माँ की कब्र पर आई, जहां मुझसे यानी वॉल्टर हार्टराइट से मुलाकात हो गई। یہ میری خوش قسمتی تھی کہ صحیح وقت پر قبرستان موجود تھا، مگر اصل خطرہ ابھی موجود تھا، کاؤنٹر فاسکو اور پرسیول۔ انہیں بڑی رقم ملنی تھی، اور یہ پتا چلنے کے بعد کہ لورا ہاسپٹل سے فرار ہو چکی ہے، وہ دوبارہ مارنے کی کوشش کریں گے۔ میں نے دوستوں سے مشورہ کیا، مگر حقیقت یہی تھی کہ اس کے انکل تک لورا کو پہچانے سے انکار کر چکے تھے، جبکہ ڈاکٹر نے بھی اس کی موت کا سرٹیفکیٹ دے دیا تھا۔ بعض اوقات تو میں بھی شک میں پڑ جاتا، کیونکہ جو حالات اس کے ساتھ گزرے تھے ان کی وجہ سے اس کے ذہن اور جسمانی حالت عین کی طرح ہو گئی تھی۔ کاؤنٹ فاسکو نے میرین کو لکھا کہ تم ہمارے معاملات میں دخل اندازی نہ کرو، ہم تمہیں کچھ نہیں کہیں گے، مگر دخل اندازی کی صورت میں تم سخت نقصان اٹھاؤ گی۔ ہم نے فیصلہ کیا کہ این جس راز کے بارے میں بتانا چاہتی تھی اسے معلوم کرتے ہیں، شاید پرسیول کے خلاف کوئی ثبوت حاصل کرنے میں کامیاب ہو ہی جائیں۔ این کی ماں سے ملے اور اسے بتایا کہ این مر چکی ہے اور پرسیول کا اس کی موت میں ہاتھ ہے، وہ آپ دونوں کے خلاف ہے۔ اس کی ماں غصے میں بولی، جھوٹا نواب، اس کی اصلیت تو مجھے پتا ہے۔ یہ کہہ کر وہ چپ ہو گئی، مگر مجھے اشارہ مل چکا تھا۔ اب بھی خطرناک لوگ میرا پیچھا کر رہے تھے۔ میں پرسیول کے علاقے کے چرچ میں ریکارڈ دیکھنے گیا۔ پرسیول کے والدین کی شادی کا ریکارڈ دیکھا تو پتا چلا کہ وہاں ان کی شادی کے بارے میں درج تو ہے، مگر لگتا تھا کہ بعد میں درج کیا گیا ہے۔ وہاں سے پتا چلا کہ ریکارڈ کی ایک اور کاپی نزدیکی گھر میں بھی موجود ہے۔ وہاں گیا، ریکارڈ چیک کیا تو معلوم ہوا کہ یہاں پرسیول کے والد کی شادی کا کوئی ذکر نہیں، یعنی دراصل بعد میں ریکارڈ میں اندراج کر کے شادی ثابت کرنے کی کوشش کی گئی تھی۔ اس کا مطلب تھا کہ پرسیول کے باپ نے اس کی ماں سے کبھی شادی کی ہی نہیں تھی، تو اب وہ جھوٹا نواب بنا ہوا ہے جس کی قانون اسے اجازت نہیں دیتا تھا۔ واپس چرچ کی طرف گیا تو وہاں شدید آگ لگی ہوئی تھی۔ عجیب معاملہ تھا کہ اندر پرسیول کلائیڈ بھی آگ کے شولوں کے درمیان موجود تھا، جسے آگ نے ختم کر دیا۔ وہ خود بھی ختم ہو چکا تھا، اور اس نے جو جال سازی سے ریکارڈ تبدیل کیا تھا وہ بھی۔ اس کے خلاف ثبوت نہ حاصل کرنے پر میں شدید پریشان تھا، مگر پھر این کی ماں کا خط ملا جس میں اس نے لکھا کہ چرچ کی ریکارڈ کی میرے پاس چابیاں ہوتی تھیں، پرسیول نے میری غربت کا فائدہ اٹھایا، مجھے قیمتی تحفے دیے اور چابیاں حاصل کر لیں۔ میرے شوہر نے مجھ پر شک کیا اور چھوڑ کر چلا گیا، جبکہ پرسیول نے مجھے بلیک میل کیا اور کہا کہ تم سے میں نے چابیاں حاصل کیں، تم میرے ساتھ جرم میں شریک ہو، اب اپنا منہ بند رکھو اور مجھ سے ہمیشہ ہر مہینے رقم لیتی رہو۔ میں مجبور تھی کہ اس کی ہر بات مانوں، اس کا راز ہمیشہ راز ہی رہا اور وہ ہمیشہ نواب بنا رہا، جھوٹا نواب۔ اسے اپنے آپ کو نواب ثابت کرنے کے لیے سرٹیفکیٹ کی ضرورت تھی، جو حاصل کرنے کے لیے میرا اور میری غربت کا سہارا لیا اور وہ حاصل کر لیا۔ اس جھوٹے نواب سے میں نے ہمیشہ نفرت کی، وہ ہمیشہ مجھے بلیک میل کرتا رہا۔ ایک مرتبہ این کے سامنے میں نے اس کی بےعزتی کی تو این نے بھی ایسا ہی کیا، جس پر اسے ہاسپٹل میں داخل کروا دیا گیا۔ مجھے بھی وہ اچھی نہیں لگتی تھی، تو میں نے بھی اس بات پر اعتراض نہ کیا۔ کاؤنٹ فاسکو کو علم ہو چکا تھا کہ لورا اور میرین کہاں ہے، مگر وہ میرین کو پسند کر رہا تھا، اس لیے لورا کو دوبارہ ہاسپٹل نہ بھجوایا۔ میرین نے اپنی رہائش تبدیل کر لی، لورا کا شوہر مر چکا تھا اور اب وہ آزاد تھی۔ میں نے چند اور خطوط لکھے اور یہ بات معلوم ہو گئی کہ در حقیقت این لورا کی تیسری بہن تھی۔ وقت گزرتا رہا، لورا کی صحت اب بہتر ہو رہی تھی، بالآخر ہماری شادی ہو گئی۔ میرے ذہن میں اب بھی کاؤنٹ سوار تھا، اور جب بھی موقع ملتا اس کی نگرانی کرتا۔ مجھے علم تھا کہ وہ اٹلی سے فرار ہوا تھا، میرے دوست پیسکو کا تعلق بھی اٹلی سے تھا۔ ایک روز میں نے کاؤنٹ فاسکو کو تھیٹر جاتے دیکھا تو اپنے دوست پیسکو کو ساتھ لے کر وہاں چلا گیا۔ وہاں جب کاؤنٹ نے پیسکو کو دیکھا تو اس کا رنگ تبدیل ہو گیا اور وہ فوراً تھیٹر سے چلا گیا۔ وہ گھبرایا ہوا تھا، مگر پیسکو نے کہا کہ وہ اس آدمی کو نہیں جانتا۔ میرے اصرار کرنے پر میرے دوست پیسکو نے بتایا کہ جب وہ نوجوان تھا تو لوگوں کے حقوق کے لیے امیروں کے خلاف ایک تنظیم میں شامل ہو گیا، وہاں اس جماعت کا سربراہ بنا، پھر اس تنظیم کو چھوڑ کر اٹلی سے یہاں چلا آیا۔ شاید وہ دوسرا آدمی بھی اس تنظیم کا رکن ہو اور میری طرح یہاں آ گیا ہو۔ تنظیم چھوڑنے کا مطلب موت ہے۔ میرا خیال ہے کہ وہ مجھے جانتا ہوگا اور خیال کیا ہوگا کہ میں اسے مارنے یہاں آیا ہوں۔ میں نے ذہن میں ایک پلان ترتیب دیا اور کاؤنٹ فاسکو کے گھر پہنچ گیا۔ وہ وہاں سے فرار ہونے والا ہی تھا۔ آپ جس تنظیم سے تعلق رکھتے ہیں مجھے اس کا علم ہے، لیکن اگر لورا کی سچائی دنیا کو بتا دیں تو آپ کی بچت ہے۔ وہ بولا، ٹھیک ہے، میں لکھ دیتا ہوں کہ این مری تھی اور لورا زندہ ہے، پھر اس ملک سے چلا جاؤں گا۔ اس نے ایسا ہی کیا، مگر کچھ عرصے بعد پیرس میں اس کی تنظیم کے کسی فرد نے اسے مار دیا۔ در حقیقت پرسیول اور اس نے مل کر دولت پر قبضے کے لیے تمام پروگرام ترتیب دیا۔ این کو وہی اپنے گھر لے کر گیا جہاں وہ مر گئی تو اسے لورا کے نام سے دفن کر دیا، اور پھر لورا کو پاگل خانے میں داخل کروا دیا گیا۔ کسی نے بھی یقین نہ کیا کہ وہ لورا ہے۔ پرسیول اور کاؤنٹ فاسکو کو قدرت نے سزا دی اور وہ مارے گئے، جبکہ میرین، لورا اور میں اپنے ننھے بچے کے ساتھ آج لمبریج ہاؤس میں ہنسی خوشی زندگی بسر کر رہے ہیں۔ دا وومن ان وائٹ بائی ولکی کالنز، تحریر اور پیشکش سید عرفان علی۔ www.server555.com